यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा यही जेठ 31 गतेसम्म थप। किराना पसल र खाद्यान्न स्टोर बिहान 9 बजेसम्म खोल्न पाइने। जेठ 25 गतेदेखि 60 देखि 64 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनिया खोप लगाइने। नेपालमा आज थप 5,316 जनामा कोरोना संक्रमण, 7,219 जना संक्रमण मुक्त। आज थप 101 जनाको मृत्यु। र विश्व स्वास्थ्य संगठनद्वारा चीनको सिनोभ्याक्सले उत्पादन गरेको कोरोना भाइरस विरूद्धको खोप कोरोना भ्याकलाई आपतकालीन प्रयोगको अनुमति। अब समाचार विस्तारमा। काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञाको अवधि यही जेठ 31 गतेसम्म थप गरिएको छ। काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्लाधिकारीको आज बसेको बैठकले निषेधाज्ञा जेठ 31 गतेसम्म थप गर्ने निर्णय गरेको हो। जेठ 14 गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर भने बिहान 9 बजेसम्म खोल्न दिने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्लाधिकारी मुकेश केसरीले जानकारी दिनुभयो। यस्तै सहायक प्रमुख जिल्लाधिकारी केसरीले विकास निर्माणको काम खुल्ला गरिएको तर निर्माण सामग्री ओसार्न राति मात्र पाइने बताउनुभयो। उहाँले निर्माण सामग्री ढुवानीका लागि बेलुकीको 9 बजेदेखि बिहान 4 बजेसम्म, सवारी साधन मरम्मतका कार्य वर्कसपहरू बेलुका 9 बजेदेखि बिहान 9 बजेसम्म सञ्चालन गर्न पाउने बताउनुभयो। दिउँसो कामदार राखेर काम गर्न दिइनेछ। उहाँका अनुसार यातायातमा पुरानै नियम यथावत छ। निषेधाज्ञाको नयाँ नियम 21 गतेदेखि कार्यान्वयनमा आउने भक्तपुरका सहायक प्रमुख जिल्लाधिकारी केसरीले जानकारी दिनुभयो। सरकारले यही जेठ 25 गतेदेखि कोविड 19 विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 60 देखि 64 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिश लिएर जान अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोविड 19 संक्रमितका उपचारमा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले 7 दिनभित्र अस्पताललाई आफ्नो वेबसाइट तथा सूचना पार्टीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डाक्टर मदन कुमार उपाध्यायले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई 1 हप्ताभित्र आफ्नो संचालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिनुभएको बताउनुभयो। मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार बापत चर्को शुल्क लिने गरेकोले शुल्क सार्वजनिक गर्न भनिएको डाक्टर उपाध्यायले बताउनुभयो। नेपालमा आज थप 5,316 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 13,805 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 4,524 जना तथा 3,073 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 792 जना गरी जम्मा 5,316 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले बताउनुभयो। यस्तै काठमाण्डुमा 969, भक्तपुरमा 181 र ललितपुरमा 306 जना गरी काठमाण्डु उपत्यकामा मात्रै 1,456 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। गएको 24 घण्टामा 7,219 जना कोरोना संक्रमणबाट मुक्त भएको र मुक्त हुने दर 80.8% रहेको मन्त्रालयले जनाएको छ। यस्तै आज कोरोना संक्रमणबाट 101 जनाको मृत्यु भएको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। हाल नेपालमा 101,993 जना सक्रिय संक्रमित रहेका मध्ये संस्थागत आइसोलेसनमा 6,862 र होम आइसोलेसनमा 95,131 जनाले उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ। नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सवा जाबिए लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो। महामारी विरूद्ध सघाउन नेपाल सरकारले गरेको अनुरोध अनुसार फ्रान्सले ती सामग्री उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। समयमा चिकित्सा उपकरण एवं स्वास्थ्य सामग्री प्रदान गरेकोमा सरकारले फ्रान्सेली जनता र सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। चितवन जिल्लामा कोरोना भाइरसको संक्रमणको दर र जोखिम नघटेपछि यही जेठ 27 गते राति 12 बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रले एक साता निषेधाज्ञा थप सिफारिश गरे अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरेको निषेधाज्ञा तेस्रो पटक थप गर्ने निर्णय गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र राज भण्डारीलाई लक्जमबर्गका लागि समेत गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम राजदूत राज भण्डारीलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेकपा एमालेको आज अपरान्न बस्न भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्न नदिन सरकार सचेत रहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो। बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे भाबर शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको प्रवक्ता आचार्यले बताउनुभयो।
खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्याङ्कन भएर उपयुक्त देखिएका स्थानहरू र ती स्थानहरू चाहिँ फेरि चुरे शिवालिक भावर र अहिले वर्तमान नदी प्रणाली जति छन् ती प्रणाली भन्दा बाहेकको क्षेत्रबाट निकासी गर्न दिने भनेको हो। यो चुरे भावर शिवालिक तथा अहिले वर्तमान नदी प्रणालीका ठाउँबाट निकासी गर्ने अथवा त्यो ठाउँमा उत्खनन गर्ने भनिएको होइन। नेपाल सरकार चाहिँ नदी प्रणालीमा जुन किसिमको उत्खननहरू विगतमा भएका थिए ती उत्खननहरू नहुन् त्योभन्दा बाहेकका क्षेत्र जहाँ चाहिँ वातावरणीय प्रभाव मूल्याङ्कनले उपयुक्त देखिन्छ र त्यस्ता क्षेत्रहरू खानी तथा भूगर्भ विभागले पहिचान गरेका क्षेत्र छन् ती क्षेत्रबाट मात्रै करण गर्ने भन्ने सोच यो नीतिको मूलमर्म चाहिँ त्यो हो भन्ने कुरा प्रष्ट गर्न चाहन्छ।
चुरे क्षेत्रमा ढुङ्गा गिट्टी बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने बजेटमा प्रस्तुत नीतिको मूल मर्म रहेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ। कोरोना संक्रमणका कारण कल कारखाना बन्द हुँदा बेरोजगार भएका नागरिकहरूका लागि कार्यक्रम लागू भएपछि राहत मिलेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बैगको रिपोर्ट।
कारण भारत लगायतका तेस्रो मुलुकबाट 47,000 नागरिक कर्णाली भित्रिएका छन्। स्वदेशमै रहेका र विदेशबाट गाउँ फर्केकाहरू बेरोजगार बनेका बेला मुख्यमन्त्री रोजगार कार्यक्रमबाट नागरिकहरू उत्साही बनेका छन्। गरीबी न्यूनीकरण गर्ने उद्देश्यले मुख्यमन्त्री रोजगार मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रमले स्थानीय नागरिकहरू रोजगारीमा जोड़िँदा खुशी भएका हुन्। गाउँमै रोजगार पाउँदा खुशी भएकी कविता साईले 12 महिना काम पाउने योजनाहरू सञ्चालन गर्न सरकारसँग माग गर्नुहुन्छ।
औषधि नपाएको अवस्था पनि छ, यस्तै रोजगारले हामीलाई 700 रुपियाँ ढ्याडीले पनि हामीलाई घरमा धेरै राहत भएको छ।
मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फ 30 करोड़ र मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम तर्फ 10 करोड़ रुपियाँ स्थानीय तहमा पठाइएको छ। पालिकामा पठाइएको बजेट खानेपानी सिंचाई तटबन्ध सड़क जलाशय सार्वजनिक र सामुदायिक भवन जस्ता विकास आयोजनाहरूमा श्रम प्रदान रोजगारी सृजना हुने गरी खर्च भइरहेको हो। मेसिन प्रयोग नगरी स्थानीय नागरिकलाई रोजगारी दिएर बराताल गाउँपालिकाले बरिया पानीदेखि डोटेपाटासम्म जोड्ने कृषि सड़क निर्माण गरिरहेको छ। आर्थिक वर्ष सकिने संघारमा बजेट निकासा भए पनि नागरिकलाई कोरोना संकटमा रोजगारमूलक कार्यमा जोड़ेको बराताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको भनाई छ।
कृषि सड़कहरू कहीँ कतै विद्यालयको मरमत सुधारहरूमा सिंचाईहरूमा र अन्य विकासका परियोजनाहरूमा अहिलेको रकम आएको छ।
कोरोना प्रकोपका कारण ढिलो गरी असारमा बजेट निकासा भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। तर अब आउँदा वर्षमा सरकारले नागरिकलाई वर्षभरि नै काम दिने खालका योजना ल्याउन आवश्यक देखिन्छ। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन व्यापारिक विश्राम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
व्यापारिक विश्रामपछि अब बाँकी समाचार। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ। अध्यक्ष ठाकुरले हिजो आफूले आरका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी सहितको पत्र निर्वाचन आयोगलाई पठाएको तर केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले हस्ताक्षर माग गरेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो। हिजो अध्यक्ष उपेन्द्र यादवले पनि आरका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनु भएको थियो। आयोगले दुवै पक्षसँग राजनीतिक दल सम्बन्धी नियमावली 2074 अनुसूची 18 बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको सहप्रवक्ता धमलाले बताउनुभयो। लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट रूपन्देहीको बुटवलमा शुरू भएको छ। आजको बैठकमा सत्तारूढ़ एमालेका तर्फबाट सांसदहरूले सरकारले संविधान बमोजिम आफ्नो काम अगाडि बढ़ाएको बताउनु भएको थियो भने विपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्नुभएको थियो। यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 21 गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषदको बैठकले जेठ 21 गते अपरान्ह 3 बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो। पर्वत जिल्लालाई कागती खेतीमा व्यावसायिक बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेपछि पर्वतका किसान खुशी भएका छन्। व्यावसायिक कागती खेती गरेर कृषकको जीविकोपार्जनमा सुधार ल्याउन सरकारले बजेट मार्फत घोषणा गरेसँगै किसानहरूमा उत्साह छाएको हो। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
कागती खेती विशेष गरी मध्य पहाड़ी भूभागमा राम्रो हुने हुँदा पर्वत जिल्ला कागतीको लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले बताउनुभयो।
आर्थिक मुनाफा लिनको लागि 600-1200 मिटरको उचाइमा चाहिँ गर्ने भनेर हामीले सिफारिस गर्छौँ। अब त्यो 600-1200 मिटरको उचाइ भएका चाहिँ क्षेत्रहरू पर्वतमा थुप्रै छन्, अलिकति असहजता चाहिँ कहाँ देखिन्छ भने सिँचाइको सुविधा स्रोतै छैन कि पानी।
पर्वत जिल्लालाई कागतीमा व्यवसायीकरण गर्ने सरकारको नीतिसँगै जिल्लामा धेरै कृषकहरू यो पेसामा आबद्ध हुने कार्यालयले जनाएको छ। कागती खेतीका लागि पर्वत जिल्ला उपयुक्त भौगोलिक क्षेत्र मानिएको छ। विगतदेखि कागती मात्र होइन केरा सुन्तला आँप लगायत अन्य फलफूल लगाएर बिक्री वितरण गर्दै आउनुभएका पर्वतको कुशवा नगरपालिका वार्ड नम्बर 9 कटुवा चौपारीका केशव लामिछानेले सरकारले ल्याएको बजेटमा पर्वतलाई कागती पकेट क्षेत्रको रूपमा घोषणा गरेसँगै आफू हर्षित भएको बताउनुहुन्छ।
लगाउने र यसलाई चाहिँ बजारमा लैजाने बिक्री वितरण गरेर धेरै चाहिँ फाइदा भएको छ। कागतीको मात्र नभइकन आगामी वर्षहरूमा कागती सुन्तला लगायतका अरू पनि यहाँको माटो सुहाउँदो किवी पनि यहाँ धेरै राम्रो फल्छ। यी सबैलाई चाहिँ पकड क्षेत्र बनाएर व्यावसायिक तवरले अगाडि बढाउन सकियो भने अत्यन्तै राम्रो हुन्छ।
पर्वतका लामिछाने जस्तै कागती खेती गरेका अधिकांश कृषकमा उत्साह भरिएको छ। पर्वत जिल्लामा कागती खेतीका लागि जलजला, मोदी, महाशिला, पयु, फलेवास र कुशवा नगरपालिकाका उच्च भागहरू उपयुक्त रहेको कार्यालयले जनाएको छ। कागतीलाई सुन्तला प्रजातिकै रूपमा लिने गरिएको छ। व्यावसायिक खेतीका लागि गुणस्तरीय बिरुवा उत्पादन तथा बिरुवा लगाएपछि सिंचाईको व्यवस्थापन यो खेतीका लागि जरुरी रहेको कार्यालय प्रमुख थापाको भनाइ छ।
कागतीको बिरुवा रोपिसकेपछि त्यसलाई व्यवस्थापनको पक्षले चाहिँ उत्पादन निर्धारण गर्छ। निरन्तर रूपमा अलिकति स्याहार सुसार बढी खोज्ने खालको बिरुवा हो, त्यसैले गोडमेल गर्न पर्यो, समय समयमा मल हाल्नु पर्यो, अनि त्यसपछि हिउँदको समयमा चाहिँ 15 दिनको चाहिँ फरकमा चाहिँ प्रत्येक बोटलाई त्यसलाई चाहिँ सिँचाइ गर्नुपर्ने हुन्छ।
अहिले पर्वत जिल्लामा कुल 180 हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ। संघीय सरकारले व्यावसायिक खेती गर्ने कृषकहरूलाई प्रोत्साहन हुने गरी थप कार्यक्रम ल्याउन सकेको खण्डमा जिल्लामा उत्पादन भएको कागती खेती बाहिरी जिल्लामा पनि निर्यात गर्न सकिने सम्भावना रहेको छ। राजन पौडेल, रेडियो नेपाल, पर्व।
काठमाण्डुको चन्द्रागिरी नगरपालिका 13 पुरानो नैकापमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा उदयपुरका 35 वर्षीय सीता राई र मकवानपुरका 20 वर्षीय टेक बहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख गणेश चन्द्र कोइरालाले जानकारी दिनुभयो। जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा घाइते उदयपुरका 21 वर्षीय मिलन तामाङ र धादिङका 18 वर्षीय घलेको मनमोहन मेमोरियल अस्पताल सेम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHO-ले चिनिया औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना भाइरस विरूद्धको खोप कोरोना भ्याकलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। कोरोना भ्याकले आपतकालीन अनुमति पाएसँगै यसलाई WHO-को विश्वव्यापी खोप परियोजना कोभ्याक्समा प्रयोग गरिनेछ। WHO-बाट अनुमति पाउने कोरोना भाइरस विरूद्धको यो दोस्रो चिनिया खोप हो। जेनेभामा आयोजित प्रेस ब्रिफिङमा WHO-का महानिर्देशकले सिनोभ्याकले उत्पादन गरेको कोरोना खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको बताउनुभयो। WHO-ले सो खोपको अध्ययन गरेको र अध्ययनबाट कोरोना भ्याक खोप 18 वर्षदेखिका उमेर समूहलाई लगाउन सिफारिश गरेको छ। खोप लगाएको 2-4 हप्ताको बीचमा खोपको दोस्रो मात्रा लगाउनु पर्नेछ। कोरोना भ्याक खोप लगाएका व्यक्तिमा 51% संक्रमण कम भएको र 7% अस्पताल भर्ना हुने अवस्थाबाट रोकेको कम्पनीले बताएको छ। यसअघि मई महिनाको शुरूआतमा सिनोफार्मले उत्पादन गरेको कोरोना खोपलाई WHO-ले आपतकालीन प्रयोगको अनुमति दिएको थियो। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि आजदेखि एक साताका लागि लकडाउन थप गरिएको छ। भिक्टोरिया राज्यमा हालसम्म 60 संक्रमित फेला परेको र हालसम्म थप 350 शंकास्पद लक्षण रहेको अन्तर्राष्ट्रिय संचार माध्यम BBC-ले जनाएको छ। भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट विगत 24 अवधिमा 3,205 मृत्यु भएको जनाएको छ भने यो सँगै भारतमा भाइरस संक्रमणबाट हालसम्म 3,35,114 मृत्यु भइसकेको छ। विगत 24 1,33,228 नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या 2,83,68,000 नाघेको छ। पाकिस्तानले कोरोना भाइरस विरूद्धको खोप पाक भ्याक उत्पादन शुरू गरेको छ। पाकिस्तानले चिनिया औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा कोरोना भाइरस विरूद्धको खोप पाक भ्याक उत्पादनको शुरूआत गरेको हो। इस्लामाबादमा आयोजित एक समारोहका बीच विकास तथा विशेष पहल सम्बन्धी केन्द्रीय मन्त्री असद उमरले पाकिस्तानी स्वास्थ्य टीम र चीनलाई धन्यवाद दिँदै पाकिस्तानका लागि यो कुनै क्रान्ति भन्दा कम नभएको बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डाक्टर फैसल सुल्तानले पनि कठिन चुनौतीलाई अवसरमा रूपान्तरण गर्न आफूहरू सफल भएको बताउनु भएको छ। पाकिस्तानमा गरिएको परीक्षणमा सो खोपले 65.70% संक्रमण रोक्न र 90.98% गम्भीर हुनबाट बचाएको बताइएको छ। चीनको जांगसु प्रान्तका एक व्यक्तिमा चराचुरुङ्गीबाट सर्ने दुर्लभ प्रकारको बर्ड फ्लू भएको पुष्टि भएको छ। H10H3 नाम दिएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा भने सजिलै नसर्ने विश्वास गरिएको अधिकारीहरूले बताएका छन्। यो संक्रमण उनमा कसरी सर्यो भन्ने बारे विस्तृत खुलाइएको छैन। उनमा गत साता दुर्लभ बर्ड फ्लू संक्रमण भएको पुष्टि भएको थियो। हाल उनी निको भएर घर फर्किसकेका छन् भने कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अरू मानिसमा बर्ड फ्लू नभएको बेजिङ स्थित राष्ट्रिय स्वास्थ्य आयोग एचएचसीलाई उद्धृत गर्दै BBC-ले जनाएको छ। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ। नेपाल डेयरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक 10 करोड़ रुपियाँ बराबरको दूध खेर गइरहेको छ। कोरोना महामारी अगाडिको सहज अवस्थामा दैनिक 31 लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकोमा हाल दैनिक 13 लाख लिटर मात्र खपत हुने गरेको एसोसिएशनका महासचिव प्रहलाद दाहालले जानकारी दिनुभयो। नेपालमा घरेलु, साना, मझोला र ठूला डेयरी उद्योग गरी 4 प्रकारका डेयरी उद्योग छन्। देशभर सबै प्रकारका डेयरीको संख्या करिब 7,000 रहेको छ भने यसले नेपालको कुल गृहस्थ उत्पादनमा 9% योगदान पुर्याउँदै आएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योग ग्रामको सिजी फूडमा आग लागि भएको छ। बुधबार बिहान उद्योगको बियर प्लान्ट र गोदाममा अचानक आग लागि भएको प्रहरीले जनाएको छ। आग लागिबाट कुनै पनि मानवीय क्षति नभए पनि भौतिक क्षतिको विवरण यकिन भइ नसकेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। संघीय सरकारको बजेटमा पहिलो पटक कर्णाली प्रदेशका करिब 5 दर्जन योजना प्राथमिकतामा परेका छन्। संघको बजेटले कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिँदै करिब 54 वटा योजना समेटेको छ। संघीय सरकारले कुल बजेट मध्ये करिब 40 अर्ब रूपियाँ कर्णाली प्रदेशका लागि छुट्याएको छ। पहिलो पटक संघीय बजेट मार्फत कर्णालीका दर्जनौ योजना प्राथमिकतामा परेपछि कर्णालीवासी खुशी भएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने चितवनका 388 व्यवसायीलाई कार्यवाही गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी पसल व्यवसाय सञ्चालन गरी निषेधाज्ञा उल्लंघन गरेका कारण ती व्यवसायलाई कार्यवाही गरिएको हो। उनीहरूलाई 1,000 रूपियाँदेखि 10,000 रूपियाँसम्म जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो।
आर्थिक समाचार पछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
सन् 2020 फिफा विश्वकप र सन् 2023 एसिया कपका लागि दोस्रो चरणको छनौट अन्तर्गत नेपालले भोलि बिहिबार चाइनिज ताइपे विरूद्ध खेल खेल्दैछ। अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताइपेसँग प्रतिस्पर्धा गर्नेछ भने नेपाल र ताइपे बीचको खेल राति 9:45 शुरू हुनेछ। ताइपे विरूद्ध मैदानमा उत्रदा नेपाल जीत निकाल्ने लक्ष्यमा रहनेछ। तर 45 डिग्री सेल्सियस माथिको कुवेतको गर्मी मौसमले नेपाली टोलीलाई चुनौती दिएको छ। ताइपेसँगको खेल अघि नेपाली फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्ला अल मुतारीले कुवेतको मौसममा खेल्न कठिन हुने बताउनु भएको छ। प्रशिक्षक मुतारीले ताइपे विरूद्ध जीत निकाल्दै एसिया कपमा छनौट हुने सम्भावना जीवित राख्ने लक्ष्य लिएको समेत बताउनु भएको छ। भोलिको खेल जित्न चाहेका छौ, प्रशिक्षक अल मुतारीले भन्नुहुँदै मैत्रीपूर्ण खेल नपाएको बताउनु भएको छ। युवा टीम रहेको तर प्रतिभावान टीम र खेलाड़ी हुँदाहुँदै पनि नेपालको प्लस पोइन्ट गर्मीका कारण केही चुनौतीपूर्ण रहेको उहाँले बताउनु भएको छ। नेपालले विश्वकप छनौटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ। तर नेपाललाई बाँकी खेलमा जीत निकाल्दै एसिया छनौटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर भने रहेको छ। समूह बीमा नेपाल 5 खेलबाट 1 जीतसहित 4 हार बिहोर्दै चौथो स्थानमा रहँदा ताइपे 5 खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ। 4 खेलबाट 12% अंक जोडेको अस्ट्रेलिया पहिलो स्थानमा रहेको छ भने 5 खेलबाट समान 10 अंक बनाएको कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। चाइनिज ताइपे विरूद्धको हेड टू हेडमा भने नेपाल बलियो देखिएको छ। नेपाल र ताइपे अहिलेसम्म 2 पटक भिडिसकेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एक दिवसीय विश्वकप क्रिकेटमा सहभागी टीमको संख्या बढ़ाएको छ। आईसीसीले एक दिवसीय विश्वकपमा टीमको संख्या बढ़ाएर 14 बनाउने निर्णय गरेको हो। आईसीसीले 2027 र 2031 विश्वकपमा 14 टीमले प्रतिस्पर्धा गर्ने जनाएको छ। यसअघि एक दिवसीय विश्वकपमा 10 टीमले प्रतिस्पर्धा गर्दै आएका थिए। टी20 विश्वकपमा खेल्ने टीमको संख्या बढ़ाएर 20 पुर्याइएको हो। आईसीसीले 2024 2026 2028 र 2030 विश्वकपमा 20 टीमले प्रतिस्पर्धा गर्ने जनाएको छ। टी20 विश्वकपमा 16 टीमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए। यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा भने 16 टीमले खेल्नेछन्। सन् 2024 विश्वकपपछि हरेक 2 वर्षमा टी20 विश्वकप आयोजना गर्ने निर्णय समेत गरेको आईसीसीले जनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 लगायत देशका पहाड़ी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर 1 गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर, काठमाण्डुको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 31.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 34.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा यही जेठ 31 गतेसम्म थप। किराना पसल र खाद्यान्न स्टोर बिहान 9 बजेसम्म खोल्न पाइने। जेठ 25 गतेदेखि 60 देखि 64 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनिया खोप लगाइने। नेपालमा आज थप 5,316 जनामा कोरोना संक्रमण, 7,219 जना संक्रमण मुक्त। आज थप 101 जनाको मृत्यु र विश्व स्वास्थ्य संगठनद्वारा चीनको सिनोभ्याक्सले उत्पादन गरेको कोरोना भाइरस विरूद्धको खोप कोरोना भ्याकलाई आपतकालीन प्रयोगको अनुमति। यसका साथै साझा 7 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।